السلام عليكم ورحمة الله وبركاته. الحمد لله رب العالمين، والعاقبة للمتقين، والصلاة والسلام على سيد المرسلين وعلى آله وصحبه ومن تبعهم بإحسان إلى يوم الدين. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. یہ ہم سب کی بہت بڑی خوش نصیبی ہے کہ اللہ تعالیٰ نے ہمیں عشرہ ذی الحجہ میں داخل فرما دیا اور ہمارے لیے نیکی کمانے کا ایک اور دروازہ کھول دیا. نیکی کا موقع مل جانا بہت بڑی سعادت ہے. لوگ تو بے شمار ہیں جو اس عشرے میں سے گزریں گے، مگر علم نہ ہونے کی وجہ سے بہت سے لوگ اس کو گنوا دیں گے، اور بہت سارے اپنی سستی کی بنا پر اس سے وہ فائدہ نہیں اٹھائیں گے جیسا اٹھانا چاہیے یا جس کے یہ لائق ہے. دراصل جب رمضان شروع ہوتا ہے تو ہمیں ایک ماحول مل جاتا ہے، مسجدوں میں، گھروں میں، ہر طرف ایک شور ہوتا ہے کہ جی رمضان آ گیا. مگر جب یہ عشرہ آتا ہے تو نہ تو کوئی ایسا ماحول نظر آتا ہے، نہ نیکی کا وہ شوق اور لگن ہوتی ہے. ایک بڑی وجہ اس کی علم کی کمی ہے، اور اسی لیے ہم نے یہ پروگرام ترتیب دیا ہے تاکہ یہ پورے 9 دن آپ کو کہیں سے موٹیویشن ملتی رہے، آپ کو بتایا جائے کہ اس عشرے کی اہمیت کیا ہے، روزانہ کی یاد دہانی کرائی جائے، حتیٰ کہ آپ یہ سمجھ لیں کہ یہ بڑے ہی قیمتی دن ہیں اور ان میں آپ کو پہلے سے زیادہ شوق اور محنت سے نیکی کمانے کی کوشش کرنی ہے. اگرچہ ہم حج پر نہیں جا سکے، مگر ان دنوں میں ہم گھر بیٹھے نیکیاں کر کے بہت ساری کمائی کما سکتے ہیں. یہ بھی نیکی کا ایک بہترین سیزن ہے رمضان کی طرح، اور اللہ تعالیٰ نے ہمیں یہ عطا فرمایا تاکہ ہم اپنے گناہوں کی بخشش کروا سکیں، ہم جہنم سے آزادی لے سکیں اور ہم اللہ تعالیٰ کے محبوب بن سکیں. آپ ان دنوں کی اہمیت کا اندازہ اس بات سے لگائیے کہ نبی علیہ الصلوۃ والسلام نے فرمایا، ذی الحجہ کے 10 دنوں کے مقابلے میں دوسرے کوئی ایام ایسے نہیں جن میں نیک عمل اللہ تعالیٰ کو ان دنوں سے زیادہ محبوب ہو. لوگوں نے عرض کیا، اللہ کی راہ میں جہاد کرنا بھی؟ یعنی اگر کوئی اللہ تعالیٰ کے راستے میں جہاد کرے عام دنوں میں، ان دنوں کے علاوہ، تو وہ بھی کیا ان دنوں میں کی ہوئی نیکی سے زیادہ اجر پانے والا نہیں ہو سکتا؟ یہ صحابہ کا سوال تھا. آپ صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالیٰ کے راستے میں جہاد کرنا بھی نہیں سوائے اس مجاہد کے جو اپنی جان اور مال دونوں لے کر اللہ کی راہ میں نکلا، پھر کسی چیز کے ساتھ بھی واپس نہیں آیا. یہ بخاری کی روایت ہے، سمجھ لی آپ نے روایت. یعنی اس بندے کا جتنا اجر ہوگا جو اپنی جان اور مال دونوں اللہ کے راستے میں لٹا دے اور کوئی چیز بھی اس کے پاس نہ رہے، اس کے برابر صرف اجر ہو سکتا ہے. یعنی ایسا بندہ صرف اتنا اجر پا سکتا ہے جتنا ذی الحج میں نیکی کرنے والے کا اجر ہے، صرف وہ مقابلہ کر سکتا ہے آپ کے ساتھ. اور دیکھیں، یہ کام بڑا ہی مشکل کام ہے، ایسا مجاہد جو جان اور مال دونوں لٹا دے. ہم میں سے تو کوئی بھی یہ نہیں کر سکتا، لیکن ہم ان دنوں میں نیکی ضرور کر سکتے ہیں. اس حدیث سے ان دنوں میں کی گئی نیکی کے بارے میں ہمیں رہنمائی ملتی ہے کہ کتنی بڑی ہے وہ نیکی اللہ تعالیٰ کے نزدیک، کیونکہ اس کا مقابلہ کوئی اور نیکی کر ہی نہیں سکتی. کوئی اور دنوں میں کیا ہوا نیکی کا کام ان دنوں میں کیے ہوئے کام کے برابر ہو ہی نہیں سکتا، چاہے وہ رمضان ہی کیوں نہ ہو. یعنی یہ نہیں کہا گیا کہ رمضان میں کی گئی نیکی ان دنوں کی نیکی کے برابر ہوگی، فرمایا کوئی بھی دن میں کی گئی نیکی، پورے سال میں آپ کسی دن میں بھی کوئی نیکی کریں گے، اس کا اجر ان دنوں کی نیکی کے برابر نہیں ہو سکتا. یعنی کیا مطلب ہے؟ کہ ان دنوں میں جو آپ نماز پڑھیں گے وہ باقی دنوں کی نماز سے کہیں زیادہ افضل، ان دنوں میں جو آپ روزہ رکھیں گے سال کے باقی سارے دنوں میں رکھے گئے روزوں سے افضل، خواہ وہ رمضان ہی کیوں نہ ہو. ان دنوں میں کیا گیا صدقہ باقی سارے دنوں میں کیا گیا صدقے سے زیادہ بہتر ہے. ان دنوں میں آپ جو قرآن پڑھیں گے باقی سارے سال آپ کسی دن میں بھی قرآن پڑھیں اس سے افضل ہے. ان دنوں میں کی گئی خدمت خلق باقی دنوں میں کی گئی خدمت خلق سے زیادہ افضل ہے. ان دنوں کا ذکر باقی دنوں کے ذکر سے زیادہ افضل ہے. اور ہمیں کیا چاہیے کہ کسی اور دن کا عمل ان دنوں کے عمل کے مقابلہ کر ہی نہیں سکتا کسی صورت بھی. لہٰذا ان دنوں کو اہمیت دیجئے. آپ صلی اللہ علیہ وسلم نے فرمایا، مسند احمد کی روایت ہے کہ اللہ تعالیٰ کے ہاں ان 10 دنوں سے عظیم کوئی بھی دن نہیں. اب یقیناً ذہن میں یہ بات آتی ہے کہ کیا رمضان کے دن بھی نہیں؟ تو جی ہاں، رمضان کے دن بھی نہیں، وہ بھی ان کو سپرسیڈ نہیں کر سکتے. یہ اتنے عظیم دن ہیں، یہ بیسٹ ڈیز ہیں، یہ موسٹ بلاورڈ ڈیز ہیں اللہ تعالیٰ کو، یعنی اس کے محبوب دن ہیں. اور فرمایا ان 10 دنوں میں کیے جانے والے اعمال سے زیادہ اللہ سبحانہ و تعالیٰ کو کوئی عمل محبوب نہیں. یعنی اندازہ کریں آپ، اگر ہم کہیں ادھر ادھر کچھ بھی کوئی عمل کرتے ہیں تو ہمیں جتنی نیکی مل جاتی ہے وہ اتنی بڑی ہے، اللہ تعالیٰ کو اتنی محبوب ہے کہ کبھی بھی اور آپ کریں گے تو ایسی محبوب نہیں ہو سکتی. ہمیں اس سے اندازہ ہوتا ہے کہ ان دنوں میں ہم کتنی زیادہ اہمیت دیں نیکی کے کاموں کو. بعض دفعہ ہم ان دنوں کے بارے میں جان بھی لیتے ہیں تو بھی ہمیں اتنا زیادہ ان کی امپورٹنس کا اندازہ نہیں ہوتا. بس یہی ہوتا ہے کہ اچھا ہوں گے کوئی دن. مگر آپ سمجھیں اس بات کو کہ اللہ تعالیٰ کے محبوب ترین دن ہیں. اس بات سے زیادہ اور کیا کہا جا سکتا ہے ان دنوں کی اہمیت کے بارے میں؟ اس سے زیادہ اور کون سی بات آپ کو بتائے گی کہ یہ دن بہت اسپیشل ہیں؟ ہو سکتا ہے آپ کے لیے آپ کی شادی کا دن بہت اسپیشل ہو، آپ کی گریجویشن کا دن، کسی کو اپنی برتھ ڈے کا دن بہت محبوب ہو سکتا ہے. مگر سوچیں اللہ تعالیٰ کو کوئی دن محبوب ہو تو جو اللہ سے محبت کرتے ہیں وہ تو اس بات پہ اتنے خوش ہوتے ہیں اور وہ کہتے ہیں ہمیں وہ دن محبوب جو ہمارے رب کو محبوب، جو اس کی پسند وہ میری پسند. تو ایسے شخص کو تو لگے گا کہ مجھے تو کوئی خزانہ مل گیا، میری تو خوش بختی ہے کہ مجھے اتنے پیارے دن مل گئے. لوگ لاٹری نکلنے پر آپے سے باہر ہو کے خوش ہوتے ہیں، اور جو اپنے رب کو اپنا محبوب بنا لیتا ہے اس کی خوشی کا کیا ٹھکانہ ہونا چاہیے کہ میرے محبوب کے محبوب دن تو میرے بھی محبوب دن. علماء کہتے ہیں پورے سال کی بیسٹ نائٹس رمضان شریف کی آخری عشرے کی راتیں ہیں، اور بیسٹ ڈیز دن یہ ذوالحجہ کے دن ہیں. اب کیا مماثلت ہے رمضان اور ذوالحجہ کے دنوں میں؟ کیا کامنالٹیز ہیں؟ دیکھیں رمضان بھی بابرکت مہینہ، ذوالحجہ کے بھی یہ بابرکت دن. رمضان میں روزے فرض، ان دنوں میں حج فرض. رمضان میں قرآن نازل ہوا، ان دنوں میں قرآن پاک کے احکامات کی تکمیل ہوئی، مکمل ہوئے جتنے بھی احکامات. الیوم اکملت لکم دینکم، یہ آیت اسی دنوں میں نازل ہوئی. ये अल्लाह ताला ने ये दीन हमारे लिए मुकम्मल कर दिया, वो शुरुआत थी, ये इख्तिताम, ये तकमील है। इसके आखिरी अशरे में रमज़ान के लैलतुल क़द्र है, और ज़िलहज के आखिरी इस पहले अशरे में यौमुल आरफा है। रमज़ान में भी जहन्नुम से निजात मिलती है, और इन दिनों में भी एक दिन ऐसा है जिसमें बेशुमार लोगों को जहन्नुम से निजात मिलती है, तो इससे ज़्यादा किसी दिन में भी नहीं मिलती। रमज़ान में भी खुसूसी रहमत का नुज़ूल होता है, इस अशरे में भी रहमत और मगफरत की बरसात होती है। क़ुरान में उसका भी ज़िक्र है, इसका भी ज़िक्र है। रमज़ान में सदका फितर के ज़रिए मसाकीन और फ़ुकरा की मदद की जाती, इसमें कुर्बानी के गोश्त के ज़रिए की जाती है। तो जैसे आप रमज़ान को बाकी दिनों से ज़्यादा स्पेशल गुजारते हैं, उनमें ज़्यादा नेकी की तरफ दौड़ते हैं, इसी तरह इन दिनों को भी बाकी दिनों से ज़्यादा स्पेशल गुजारें। अल्लाह ताला हमारी कमज़ोरियों को जानता है, तो उसने ये बता दिए कि ये दिन हैं, ये इनमें मेहनत कर लो, और ये सिर्फ चंद दिन हैं, इनको छुपाया नहीं है कि साल भर में हम तलाश करते रहें कि वो कौन से दिन हैं जिनमें नेकी करना इतना फजीलत वाला होगा, ऐसा नहीं किया गया। थोड़े से दिन हैं मगर इनका अजर इतना ज़्यादा है कि अगर आपको पता चल जाए तो आप खुशी और शौक से सब काम छोड़ के अल्लाह ताला की इबादत में ख़ुद को मसरूफ़ कर लें। ये दिन अल्लाह ताला का तोहफ़ा है, तो इनको खाली नहीं गुजारना, इनको ऐसे नहीं गुजारना कि जैसे बाकी दिन हैं। इन दिनों का बड़ा मकाम दें अपने दिलों में, इन दिनों का एहतराम कीजिए, और इनका एहतराम, इनकी ताज़ीम क्या है कि वो काम करें जो अल्लाह ताला के करीब कर देने वाले हों, जो उसके महबूब हों, और उन कामों से बचें जो गुनाह और नाफरमानी के हों। ये है इन दिनों को इज़्ज़त देना, इन दिनों को स्पेशल बनाना। और अगर ऐसे ही गुजार दिया कि जैसे बाकी दिन होते हैं, तो इसका मतलब है कि आपने इनकी अहमियत ही नहीं जानी, और आप वही काम करते रहे जो आम दिनों में करते हैं, तो इसका मतलब आपको पता ही नहीं कि आपको कौन सा ख़ज़ाना मिला था और आपने उसको गंवा दिया। अल्लाह ताला ने कुरान में पाक में वसारिउ इला मग़फिरतिम मिन रब्बिकुम व जन्नतिन अर्दुहा अस्समावातु वल अर्द, ये फरमाया सूरह आले इमरान में, और सूरह हदीद में फरमाया साबिकु इला मग़फिरतिम मिन रब्बिकुम व जन्नतिन अर्दुहा का अर्द अस्समाउ वल अर्द, यानी एक जगह फरमाया सारिउ और एक जगह फरमाया साबिकु, यानी क्या मतलब है सारिउ का, जल्दी करो, और साबिकु एक दूसरे से सबकत ले जाओ। ये दोनों अल्फाज हमें बहुत बड़ा सबक देते हैं। एक है जल्दी करना, यानी अभी तक जो सुस्त है वो जल्दी करे, जो सोया हुआ है वो जाग जाए, सूरत के साथ काम करो, जल्दी करो अल्लाह ताला की मग़फ़िरत को पाने के लिए और जन्नत को पाने के लिए। और दूसरा है साबिकु, यानी सबकत ले जाओ। जो लोग नेकी कर रहे हैं ना, जो सोचते हैं कि हम तो पहले ही बहुत नेकियां कर रहे हैं, हम तो पहले ही ये सब कुछ कर रहे हैं, तो फिर हमें क्या ज़रूरत है कुछ और करने की, काफ़ी है ना हमारे लिए। नहीं, तुम मुसाबकत करो, मुकाबला करो, नेकी में मुकाबला करो, नेकी में एक दूसरे से आगे निकलने की कोशिश करो कि वो इतना कर रहा है, मुझे उससे ज़्यादा करना है। फलां को देखो, वो इतनी इतनी नेकियां करने लगा हुआ, मैं क्यों पीछे रहूं? तो सबकत ले जाओ, सबको पीछे छोड़ दो, नेकी में आगे निकलो। ये ना सोचो कर तो रही हूँ बस ठीक है, काफ़ी है। पैसे के मामले में क्या हम कभी ऐसा कहते हैं कि बस इतना ही काफ़ी है? बल्कि हम कहते हैं इससे ज़्यादा कमाऊँ, मेरी तो इतनी कमाई है, फलां की इससे ज़्यादा है, मुझे वहाँ तक पहुँचना है। नए नए तरीके सोचते हैं बिज़नेस करने के, 100 को 200 बनाने के नुस्खे सोचते हैं। तो नेकी तो माल से कहीं ज़्यादा कीमती है, माल ने तो यहीं रह जाना है, नेकी ने हमेशा की जिंदगी में साथ जाना। हशर के दिन काम आने वाली है, दुनिया में भी इसके समरात मिलेंगे। तो इसको मल्टीप्लाई करने का तो सोचें कि कैसे नेकी के मौसम में मैं अपनी नेकी को कई गुना बढ़ा सकती हूँ और उसका अजर मुझे कई गुना ज़्यादा मिल सकता है। देखिए आप, बाकी दिनों में अल्लाह ताला ने फरमा दिया कि एक नेकी का अजर 10 गुना है, मगर इस अशरे में बताया नहीं कि कितने गुना हैं, बस ये बता दिया अल्लाह ताला को बहुत महबूब है। इतना फरमा देना ही काफ़ी है। इसका मतलब है कि जो अल्लाह ताला को खुश कर देगा शौक़ से नेकी करके, फिर आपको पता है जितना बड़ा बादशाह हो वो फिर अपनी हैसियत और अपनी शान के मुताबिक नवाजता है। अंदाज़ा कीजिए, जिसने रब्बे कायनात को खुश कर दिया इन दिनों में, कैसे कैसे उसको इनामात नवाजेगा, कैसे कैसे उसको इनामात देगा। तो नेकी का शौक़ रखना और उसको बोझ ना समझना, ये है जो इस आश्रे का तकाजा है। मगर एक बात याद रखिएगा, रमज़ान में तो शयातीन कैद कर दिए जाते हैं, इसलिए नेकी करना बहुत आसान हो जाता है, मगर इस अशरे में शयातीन कैद नहीं होते। तो इसका मतलब है कि उनसे मुकाबला करना होगा। कोई भी नेकी करने के लिए आपको एक्स्ट्रा एफर्ट करनी पड़ेगी, ज़्यादा मेहनत करनी पड़ेगी, क्योंकि शैतान तरह तरह के बहाने, वसवसे और काम याद दिलाएगा। तो उसको मात देनी होगी, तब नेकी हो सकेगी। वरना ये ना हो कि हम सुस्ती में या अपने और कामों में भूल ही जाएं कि हमने नेकी में दौड़ लगानी थी। तो अब हम कैसे अपने इस अशरे को सजा लें नेकियों के साथ, खूबसूरत बना लें? सबसे पहला काम हमने क्या करना है जो इस अशरे का स्पेशल काम है, और वो काम सब कर सकते हैं। और सबसे बड़ी बात ये कि नबी अलैहिस्सलाम ने ख़ुद वो काम हमें बताया है इन दिनों के लिए, ख़ास काम। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इन दिनों में तहलील, तकबीर और तहमीद कसरत से पढ़ा करो। तहलील क्या है? ला इलाहा इल्लल्लाह। तकबीर आप सब जानते हैं, अल्लाहु अकबर। और तहमीद, अल्हम्दुलिल्लाह। तो इसको कैसे पढ़ेंगे? जैसे हम तकबीरात पढ़ते हैं, अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाह, अल्लाहु अकबर, अल्लाहु अकबर, वलिल्लाहिल हम्द। ये पढ़नी है। अब ये वो भी पढ़ सकता है जो जॉब पे है, बाकी चीज़ें हम शायद ना कर सकें, क़ुरान ना पढ़ सकें, नवाफिल ना अदा कर सकें, मगर ये तो ज़ुबान का अमल है। जो ख़वातीन घर में हैं वो अपने काम करते करते भी तकबीरात पढ़ सकती हैं। इसी तरह आप वुज़ू से हैं या बग़ैर वुज़ू के हैं, आपके लिए ये तकबीरात बहुत आसान है कि आप पढ़ते रहें। इसी तरह कोई ख़ातून पाकी की हालत में या हैज़ की हालत में है, वो भी ये पढ़ सकती है। लेकिन बाकी नेकियों में तो हमें सवाल होता है ना कि हम कर सकते हैं या नहीं, इसमें तो कोई सवाल ही नहीं। लेटे लेटे भी आप पढ़ सकते हैं, बैठे बैठे भी पढ़ सकते हैं, चलते फिरते पढ़ सकते हैं। और ये स्पेशल अमल है इन दिनों का। नेकी के और भी बहुत से काम हैं जो इन पर हम बात करेंगे, मगर जिस काम को नबी अलैहिस्सलाम फरमा दें कि ये इन दिनों का ख़ास अमल है, तो उसमें फिर हमें ज़्यादा तवज्जो देनी है उस अमल पर। इसलिए कि फिर उनसे ज़्यादा कोई और नहीं जान सकता कि कौन सा अमल बेस्ट है इन दिनों का। हम अक्सर सवाल करते रहते हैं लोगों से, ये इस टाइम पे क्या पढ़ें, इस टाइम पे कौन सा वजीफ़ा करें, سمجھ لیں کہ یہ ان دنوں کا وظیفہ ہے. آپ نے دن رات یہ پڑھنا ہے, جتنا بھی زیادہ پڑھ سکتے ہیں, یعنی گویا زبان پر ہر وقت یہ تکبیرات جاری رکھیں. کوئی بھی لمحہ ایسا نہ گزرے, کوئی بھی گھنٹہ ایسا نہ گزرے جو تکبیرات کے بغیر ہو. آپ گاڑی چلاتے چلاتے بھی پڑھ سکتے ہیں, آپ اپنے کاموں پہ پڑھ سکتے ہیں, تو ہر جاب ہر بزنس پہ یہ تکبیرات پڑھی جا سکتی ہیں. اس کا آسان طریقہ یہ بھی ہے کہ آپ اپنے گھروں میں ان تکبیرات کو لگا دیں, چاہے ہلکی آواز میں لگائیں, لیکن اس کا فائدہ یہ ہوگا کہ بار بار یاد دہانی ہو جائے گی. دوسرا, ہم کون سا کام کر سکتے ہیں جو ہم نبی علیہ الصلاۃ والسلام کا خاص عمل ان دنوں میں دیکھتے ہیں. ابو داؤد کی روایت میں ہے کہ نبی صلی اللہ علیہ وسلم ذی الحجہ کے پہلے 9 دن روزہ رکھا کرتے تھے. تو دوسرا کام ہمیں روزہ رکھنے کا کرنا ہے. جو خواتین اپنے رمضان کے چھوٹے ہوئے روزے پورے کرنا چاہتی ہیں وہ بھی ان دنوں میں روزہ رکھ سکتی ہیں اور اپنے قضا روزوں کی نیت کر سکتی ہیں. آپ اگر پورے 9 دن نہیں رکھ سکتے تو کم از کم پیر اور جمعرات کا اور 9 ذی الحجہ کا روزہ رکھ لیجئے. یاد رکھیے گا, یہ دن افضل ایام الدنیا, دنیا کے دنوں میں سب سے افضل دن. تو ان کو اپنی غفلت اور سستی کی وجہ سے ضائع نہ کر بیٹھیے گا. ان دنوں میں کوشش کریں کہ زیادہ سے زیادہ قرآن کریم کی تلاوت بھی کریں. اگر آپ کر سکتے ہیں تو اس عشرے میں قرآن کریم ختم کر سکتے ہیں. اسی طرح دعائیں خوب خوب مانگیے, اور خاص طور پہ ایک دعا, اللہم اجرنا من النار, اے اللہ ہمیں آگ سے بچا لینا. اور ذکر تو میں آپ کو بتا چکی ہوں, تکبیرات کا ذکر ہے. آج کے لیے اتنا ہی کافی ہے. اب خوشی خوشی شوق کے ساتھ اپنے رب کو اپنی نیکیاں دکھائیے, اور انشاءاللہ تعالی کل پھر اسی وقت ملتے ہیں ایک اور پروگرام کے ساتھ, جس میں میں آپ کو بتاؤں گی کہ آپ کس طرح اور اپنے اس عشرے کو سجا سکتے ہیں. سبحانک اللہم و بحمدک, نشہد ان لا الہ الا انت, نستغفرک و نتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
اللہ اکبر, اللہ